यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तः शुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल सहित 11 जना कर्मचारी र एक कम्पनीका निर्देशक विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले जनही 38,67,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो माग दावी सहित हिजो मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला संरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष हाल मुख्य सचिव डाक्टर अर्याल सहित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार साक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डे, संरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन्। पौडेल विरूद्ध यसअघि पनि अख्तियारले संरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुन वेईडोङ आजदेखि नेपालको 3 दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँ भोलि काठमाण्डुमा हुने नेपाल चीन कूटनैतिक परामर्श संयन्त्रको 16 बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुनेछ। भ्रमणका क्रममा नेपाल चीन बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। त्यसक्रममा चिनिया उपविदेश मन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। उपविदेश मन्त्री सुन पर्सी बुधबार फिर्ता हुनुहुने जनाइएको छ। गैरातीको वर्षापछि आएको बाढ़ीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका 11 स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो। विक्रम सम्बत 2078 को बाढ़ीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाको ओडा नम्बर 7 र 8 तथा 5 पोखरी थाङपाल गाउँपालिकाका ओडा नम्बर 1 र 2 तथा हेलम्बुको केही ओडालाई सो अस्थायी पुलले जोडेको थियो। पुल बगाउँदा ओडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ। हिमाली जिल्ला मनाङमा विपद प्रति कार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ। जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रति कार्य गर्न 5 सहायता कक्ष स्थापना गरिएको हो। मनसूनजन्य विपदको समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्लाधिकारी सुवास कुमार लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा 5 विपद सहायता कक्ष स्थापना गरियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ## डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यो साताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको बताउनुभयो। केही समस्या नभए 14 गते नतिजा प्रकाशन हुने उहाँले बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टि गरेर रुजु गर्ने र प्रोसेसिङको काम बाँकी रहेको बताउँदै 2 दिन जति प्रोसेसिङका लागि लाग्ने बताउनुभयो। कार्यालयका अनुसार गत चैत्रमा सञ्चालन भएको परीक्षामा सहभागी हुन 5,04,000 विद्यार्थीले फारम भरे पनि 4,70,000 जतिले मात्रै परीक्षा दिएका थिए। र अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा अत्याधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 भन्दा बढ़ी पुगेको छ। अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 1,301 पुगेको हो। मृत्यु हुनेमा 658 जना इजिप्टका नागरिक छन् भने 165 जना इण्डोनेशियाका रहेका छन्। यस्तै भारत, जोर्डन, ट्युनेसिया, इरान र फिलिपिनोहरूको पनि मृत्यु भएको जनाइएको छ। मक्कामा 1,000 भन्दा बढ़ी मानिस हराइरहेका र यो संख्या बढ़न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच इजिप्ट सरकारले प्रशासनको स्वीकृति नलिई वा दर्ता नगरी गैर कानूनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेको भन्दै 16 ट्राभल एजेन्सीको संचालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। साउदी शहरमा चरम गर्मीका कारण गत हप्ता हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टका तीर्थयात्री मध्ये 600 भन्दा बढ़ीको मृत्यु भएको खबर आएपछि यस्तो कदम चालिएको सिन्ह्वा समाचारले जनाएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे हुनेछ। हवस् त, नमस्कार।